ويسألونك عن الجبال فقل ينسفها ربي نسفا فيذروها قاعا صفصفا لا ترى فيها عوجا ولا أمتا. लोग आपसे पहाड़ों के बारे में पूछते हैं कि क़यामत को इनका क्या बनेगा। आप इनसे कहिए कि मेरा परवरदिगार इन्हें धूल बनाकर उड़ा देगा और ज़मीन को ऐसा साफ़ मैदान बना देगा कि आप इसमें कोई नशेबो फराज न देखेंगे। يوم إذ يتبعون الداعي لا عوج له وخشعت الأصوات للرحمن. उस दिन लोग पुकारने वाले के पीछे चले आएंगे, कोई इससे इनहराफ न कर सकेगा और रहमान के आगे सब आवाज़ें दब जाएंगी। फला तस्मऊ इल्ला हमसा, और हल्की सी आवाज़ के सिवा तो कुछ न सुन सकेगा। क़यामत के हौलनाक मनाज़िर के साथ सबक का आगाज़ है। मक्की सूरत है और मक्का में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के तीन पैगाम थे, तौहीद, रिसाला और क़यामत। इन्हीं तीन मौज़ूआत पर 13 साल बात हुई, क्योंकि जब इंसान के ये तीन कॉन्सेप्ट क्लियर हो जाते हैं तो फिर अमल करना कोई ज़्यादा मुश्किल चीज़ नहीं रहती। इन्हीं तीन में से आखिरी सवाल यानी क़यामत आएगी, फिर क्या होगा, फिर उस दिन कैसी कैफियत होगी, इसके बारे में गाहे बगाहे मक्का वाले आपसे सवाल करते रहते थे। उन्हीं सवालों में से यहाँ एक सवाल है, तो वो यस्सलूनका, और सवाल करते हैं आपसे। किससे करते हैं? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से। कौन करते हैं? अहले मक्का। सवाल क्या था? अनिल जीबाल, पहाड़ों के बारे में। बस कुरान पाक का असलूब देखिए कि बहुत लंबी चौड़ी बात नहीं की जाती, बस पहाड़ों के बारे में पूछते हैं। अब क्या पूछते हैं, पहाड़ कैसे होते हैं, किस रंग के हैं, आज हैं, कल हैं, कुछ नहीं लिखा, लेकिन अगली आयतों ने बता दिया कि उनका सवाल ये था कि क़यामत के दिन पहाड़ों का क्या बनेगा। आप जिस क़यामत के आने की बात करते हैं कि इंसान कब्रों से उठ जाएंगे और ज़िंदा इंसान दहशत के मारे पथरा जाएंगे और उनकी आँखों पे सफ़ेदी छा जाएगी, उनका जिस्म नीला हो जाएगा, दहशत के मारे उनका खून खुश्क हो जाएगा, तो फिर बताइए कि इस धमाके का पहाड़ों जैसी मजबूत मखलूक पर क्या असर होगा। पिछली आयतों के साथ इनका रब्त है कि इंसान तो इतने हरासा हो जाएंगे, तो फिर बताइए कि क्या पहाड़ों का क्या होगा। और ये कौन से नफ़े की बात है? नफ़े अव्वल, जब पहला सूर फूका जाएगा उस वक्त क्या होगा। देखा जाए तो ये सवाल करना कोई इतनी अक्लमंदी का सबूत नहीं है, क्योंकि वो लोग जो अल्लाह की पैदा करदा कायनात और उसके निज़ाम में गौर व फ़िक्र करें, उनको ये सवाल नहीं करना पड़ता। क्योंकि अगर कायनात के पूरे निज़ाम को तहोबाला कर दिया जाएगा, सैारे और सितारों की गर्दिश रुक जाएगी, कशिश सिकल बिगड़ जाएगी, तो फिर पहाड़ कौन सी बड़ी बात है। जहां सितारे एक दूसरे से मिलके पाश पाश हो रहे हैं, तो क़यामत के दिन अगर पहाड़ भी उड़ गए या उनका कुछ हो गया तो क्या बड़ी बात है। लेकिन बात यह है कि इंसान ज़ाहिर परस्त वाक़ हुआ है, हम ज़ाहरी चीज़ों से मरूब होते हैं और देखी जाने वाली चीज़ों में पहाड़ एक बड़ी मज़बूत चीज़ और एक बारूद चीज़ दिखती है। तो वो लोग जो अल्लाह को तो ना माने क्योंकि वो नज़र नहीं आता और उसकी बड़ाई दिल में महसूस ना करें, लेकिन पहाड़ों के शहर में मुब्तला थे, तो उन्होंने पूछा कि ये बताइए कि इन पहाड़ों का क्या होगा। जिबाल का लफ्ज़ जबल की जमा है, जबले नूर, जबले रहमा आप लोग सुनते ही रहते हैं, जबल उहद, जबल तूर। फ़कुल, पस कह दीजिए। ये जवाब कौन किसको सिखा रहा है? अल्लाह सुबहान तआला अपने प्यारे नबी को सिखा रहे हैं। कह दीजिए, इससे क्या पता चलता है कि मामूली से मामूली बात भी अल्लाह के नबी अपने पास से नहीं कहते थे, हमारी तरह अकल के घोड़े नहीं दौड़ाते थे। कि हाँ हाँ ये होगा वो होगा, कोई कलाबे नहीं बांधते थे, ये नहीं वो नहीं कुछ नहीं, बस ये कह दीजिए कि यंसिफुहा रब्बी नसवा, मेरा परवरदिगार इन्हें धूल बनाकर उड़ा देगा। ये है इन पहाड़ों की औकात। यंसिफु और नसवा, नून सीन फा से है, स्वात नहीं सीन। नसवा कहते हैं बुनियाद उखेड़ने को, उखेड़ कर रेजा रेजा करना, यानी बिल्कुल चूरा चूरा हो जाएंगे, कि पहाड़ कयामत के धमाके से इस तरह रेजा रेजा हो जाएंगे कि इनकी कोई हस्ती बाकी ना रहेगी। और यहाँ तो कहा यन सिफोहा रब्बी नस्फा, के पहाड़ बिल्कुल धूल बन जाएंगे और उनका कुछ भी बाकी नहीं रहेगा। इसी तरह सूरत अल-क़ारिया में आता है वतकूनुल जिबालु कल इहनिल मनफूश, और होंगे पहाड़ धुनकी हुई रुई की तरह। जैसे रुई को काटते हैं तो उसका फाइबर, उसके रेशे हवाओं में उड़ने लगते हैं, इसी तरह मुख्तलिफ रंगों के पहाड़ जो हैं कल क़यामत के मैदान में रुई की तरह उड़ रहे होंगे। और साथ ही क्या होगा, फ़यज़रूहा क़ाअन, और कर देगा इसको, हा क्या है, ज़मीन, इस ज़मीन को। हा अरबी में मुअन्नस के लिए आता है और अर्स मुअन्नस ही के सेंस में होती है, कि अल्लाह सुबहान ताला इस ज़मीन को कर देगा क़ाअन। क़ाअन का लफ्ज़ क्या है, क़ियातुन से हमवार मैदान को कहते हैं। दरख्त और इमारतों के बग़ैर कोई जगह जहन में लाइए, काफ या इसका रूट है, बिल्कुल चटियल मैदान, कोई भी चीज़ उसमें नहीं होगी। पहाड़ ज़मीन की मेखें हैं, जब ये मेखें उखड़ जाएंगी ज़मीन बिल्कुल चटियल हो जाएगी रोटी की तरह। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की एक रिवायत सहल बिन साद रज़ी अल्लाहु अन्हो से आती है कि क़यामत के दिन लोग साफ़ सीधी रोटी की मानिंद ज़मीन पर जमा होंगे, वहीं हशर होगा, वो सफ़ेद होगी और उस पर कोई कत्ल ना हुआ होगा, यानी बिल्कुल फैली होगी। कभी आपने रोटी पकाई होगी और बेलन से बेली होगी, कैसी होती है, सफ़ेद बिल्कुल गोल, ना कहीं से मोटी ना कहीं से पतली। और जिनको रोटी बनानी आती है वो जानते हैं, और कुछ लोग ऐसे हैं कि रोटी भी बनाते हैं तो वो कहीं से मोटी और कहीं से पतली। यहाँ बिल्कुल का लफ्ज़ है, बिल्कुल हमवार स्मूथ। अल्लाह अकबर। और उसी रिवायत में आता है कि हर एक को सिर्फ दो कदम यानी खड़े होने की जगह मिलेगी। लोग इस तरह से वहाँ जमा हुए होंगे कि किसी को पाँव पसार के बैठने और लेटने की भी जगह नहीं मिलेगी। ऐसा वो दिन होगा जिस दिन बड़े बड़े पहाड़ जो हैं वो रेत बन जाएंगे, ज़मीन बिल्कुल चटियल हो जाएगी, और ला तरा फीहा इवजं वला अमता, और ना उसमें आपको कोई टेढ़ और नशेब और फराज दिखेगा। एवज और अमता, नशेब और फराज। एवज कहते हैं टेढ़ेपन को, मुराद है ऊंच नीच, और अमता कहते हैं टीले को, कि ज़मीन की सब ऊंच नीच ख़त्म हो जाएगी। क्यों भला आपको पता, ताकि कोई किसी के पीछे न छुप सके। अल्लाह की निगाहों से तो आज भी कोई नहीं छुपा हुआ, लेकिन अकल को इस्तेमाल करने वाले ये सोच सकते हैं कि क्या हुआ जब क़यामत आएगी तो हम छुप जाएंगे किसी चीज़ के पीछे। लेकिन अल्लाह ताला फरमाते हैं कि उस दिन कोई टेढ़ नहीं होगी, कोई किसी के पीछे नहीं छुप सकेगा। बड़े बड़े पहाड़ जब गिरेंगे तो फिर बड़ी बड़ी इमारतों का क्या होगा, एक इमारत गिरती है तो कितना शोर उठता है, कितनों पे इल्ज़ाम लगते हैं। उस दिन तो कोई इल्ज़ाम लगाने वाला भी बाकी नहीं बचेगा, और जिस पे इल्ज़ाम लगे वो भी नहीं होगा, वो मालिक कायनात इस कायनात को बिल्कुल चटियल बना देगा। सूरत अल-हाका के अंदर अल्लाह सुबहान तआला फरमाते हैं आयत नंबर 13 में, फ़ैज़ा नुफ़िख़ फ़िस्सूरि नफ़खतुन वाहिदा वहुमिलतिल अर्दु वल जिबालु फ़दुक्कता दक्कतुन वाहिदा फ़यौमइज़िन वक़अतिल वाक़िया। پس جس دن پھونکا جائے گا سور میں ایک بار پھونکنا، اور اٹھائی جائے گی زمین اور پہاڑ اور ریزہ ریزہ ہو جائیں گے یک بارگی، اور اس دن واقع ہو جائے گی وہ واقع ہونے والی۔ اللہ اکبر، کچھ بھی تو باقی نہیں رہے گا۔ دکتن دکتوں واحدہ، ایسے لگتا ہے کہ جیسے چورا چورا کرنے کا انداز ہے۔ دنیا میں کبھی آپ نے پہاڑ ٹوٹتے ہوئے دیکھے؟ وہ لوگ جو سڑکیں بناتے ہیں تو پہلے مشینوں کے ذریعے سے پہاڑوں کو کھوکھلا کرتے ہیں، پھر کئی طریقے ہوتے ہیں، اس کو بالکل کرش کیا جاتا ہے، اندر سے ہول بنا کے اس کو ہٹایا جاتا ہے۔ لیکن اس دن کچھ بھی باقی نہیں رہے گا۔ وَسُجِّرَتِ الْجِبَالُ فَكَانَتْ سَرَابًا، اور اس دن پہاڑ چلائے جائیں گے اور بالکل چمکتی ہوئی ریت کی طرح ہو جائیں گے۔ سورۃ مزمل آیت 14 میں بھی آتا ہے، وَكَانَتِ الْجِبَالُ كَثِيبًا مَهِيلًا، اور جس دن پہاڑ کثیبًا مہیل ہو جائیں گے۔ ایک جگہ آتا ہے، وَكَانَتْ هَوَاءً مَّنبَثًّا، اڑتی ہوئی راکھ ریت غبار بن جائیں گے۔ ذرا سوچئے تو صحیح، کبھی آپ نے کوئی منظر دیکھا ہو؟ مجھے یاد ہے کہ ایک بار ہم مکہ میں تھے، حرم کے بالکل سامنے، تو جب ہم ٹھہرے تھے تو باہر ایک دم آواز آئی تھوڑی سی، جیسے شور کی بھی، اور بہت زیادہ بھی نہیں آئی۔ تو ونڈو سے دیکھا تو ہمارے جو سامنے ہی دوسری بلڈنگ تھی تو وہ انہوں نے گرائی تھی۔ پتہ نہیں کس انداز سے گرائی کہ بس ایسے دھواں دھواں غبار لگ رہا تھا، جیسے ریت اینٹوں کا سرخ سرخ رنگ ہوتا ہے نا، اس طرح کا غبار تھا، اور بالکل کچھ باہر نہیں دکھ رہا تھا۔ وہ منظر آج بھی میری آنکھوں میں آ جاتا ہے جب میں ان آیات کو پڑھتی ہوں کہ قیامت کا دن کیسا دن ہوگا، کہاں کوئی رہے گا، میرا گھر، میرا نام۔ یہاں تو بات پہاڑوں کی کر دی کیونکہ پہاڑ ایک سمبل ہے، لیکن اگر دیکھیں تو جب پہاڑوں کا یہ حال ہوگا تو باقی چیزوں کا کیا حال ہوگا؟ ہمارے گھر بھی تو اسی میں ہو سکتے ہیں نا، فیکٹریز، ہمارے سارے بینرز، ہمارے سارے نامز، سب ختم ہوگا۔ اس چیز کو میں نے ایک اور جگہ بھی محسوس کیا، آپ کے ساتھ شیئر کروں گی۔ ایک پروگرام ہوتا ہے کہ جس میں بہت سارے لوگ بہت دور دور سے آ کے اسٹالس لگاتے ہیں، اور بہت سٹرگل ہوتی ہے، اور لوگ تھوڑی تھوڑی لوکیشن کے لیے ایک دوسرے کے ساتھ لڑتے جھگڑتے دیکھے گئے، اور پیسے بھی لگائے جاتے ہیں۔ خیر، جب وہاں اس دن تو سبھی کے نام ہوتے ہیں، اور پورا وقت لوگوں کے یہ شکوے ہی رہتے ہیں کہ میرا اس سے لوکیشن، میرا ویو خراب ہو رہا ہے، اس کا بینر میرے آگے آ رہا ہے، دس اینڈ دیٹ، ہم نے اتنا پے کیا۔ یعنی وہ جو ان کی مینجمنٹ والی، ان سے میری دوستی تھی، تو وہ کہتی تھی کہ میرے سے کبھی کوئی خوش نہیں ہوتا، یعنی لوگوں کو جتنی بھی مرضی اچھی جگہ مل جائے لیکن لوگ آلویز شکوے کرتے ہیں۔ خیر، جب پہلی دفعہ ایسا ہوا، پھر اس کے بعد کیا ہوا کہ وہ آخری دن تھا، تو لوگ سب سمیٹا سماٹی میں ہوتے ہیں، سمیٹ کے چلے جاتے ہیں۔ جب چند گھنٹے گزر گئے، اور جس میں پھر انہوں نے اپنی کنونشن والوں کو واپس دینی ہوتی ہے جگہ، تو کنونشن ہال کے جو ورکرز تھے وہ صفائی والے آ گئے۔ پھر جو منظر میں نے دیکھا نا، اس نے تو یقیناً قیامت کی یاد دلا دی۔ چند گھنٹے پہلے تک جو نام تھے نا، وہ سب مٹی میں مل گئے۔ ان کا ایک ہی کام ہوتا ہے، بس وہ کھول کھول کے چیزیں پھینکی جاتے ہیں، کسی کی بچی ہوئی چیزیں، ٹیبل، کچھ بھی ہے، بس سب انہوں نے نیچے گرانا ہوتا ہے۔ کرٹن سارے اتر جاتے، بیک رولڈ اتر جاتے، ٹیبل فولڈ ہو رہے ہیں، چھک 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 کی آوازیں۔ پہلی دفعہ جب میں نے یہ منظر دیکھا تو میں ہل کے رہ گئی۔ مجھے لگا کہ یہ ہے اصل، ایسے ہی ہونا ہے سب کے ساتھ۔ آج دنیا میں نہ مانے تو نہ مانے، لیکن آج جن چیزوں پہ ایک دوسرے سے مرنے مارنے کے لیے تیار ہو جاتے ہیں، کل قیامت کے دن سب نیچے گر جائے گا۔ ینصفہا ربی نصفا، صرف پہاڑ ہی نہیں نصف ہوں گے، انسان، انسانوں کے گھر، ان کی عمارتیں، سب چیزیں ختم ہو جائیں گی۔ فیذروہا قاعًا صفصفا، پھر اس کو کر دے گا ایک چٹیل، لا ترا فیہا عوجا ولا امتا، کوئی ٹیلا ٹبا نہیں، کوئی اونچ نیچ نہیں، سب نام برابر ہو جائیں گے۔ آج کتنے جھگڑے ہیں ناموں کے، وہاں کچھ بھی تو نہیں رہے گا، مکمل سناٹا، کسی کی آواز نہیں آ رہی ہوگی، کچھ بھی تو تمہیں نہیں دکھے گا۔ ہاں، ایک آواز ہوگی، یوم اذی یتبعون الداعی لا عوج لہ، उस दिन लोग पुकारने वाले के पीछे चले आएंगे। कौन होगा ये पुकारने वाला? ये अल्लाह ताला का फरिश्ता इसराफील होगा। और यहाँ इससे मुराद दूसरा सूर है। दुनिया में तो लोग अल्लाह की तरफ़ बुलाने वाले की बात को सुनना भी गवारा नहीं करते थे, उसकी मुखालफत करते थे, उनको उसकी पुकार बुरी लगती थी, उनकी मनपसंद ज़िंदगी में खलल डालती हुई दिखती थी। हय्या अलस्सलाह, हय्या अलल्फलाह की पुकार सुन के बंद कर देते थे अपने अलार्म्स को, कर्टन्स को और गहरा करके खोल देते थे ताकि हमें पता ना चले कि सूरज निकल आया। लेकिन उस दिन देखिए कैसी सबमिशन है, सब चल पड़े, एक पुकार है और सब उसके पीछे चल रहे हैं, कोई मुखालफत नहीं। एक पुकारने वाले की आवाज़ पर अमल करने लगेंगे, जो कुछ वो कहेगा मानने लगेंगे। वो कहेगा चलो मैदाने महशर की तरफ, तो सब दौड़ पड़ेंगे, और ऐसे जैसे उसकी पूरी आवाज़ को समझ रहे हैं, मुकम्मल सन्नाटा होगा। वख़शियतिल अस्वातिर्रहमान, आवाज़ें तो सारी की सारी दब जाएंगी रहमान के लिए। पिन ड्रॉप साइलेंट, फरिश्ते की आवाज़ को सुन रहे होंगे, किसी को ऊंची आवाज़ में भी बात करने की ज़रूरत नहीं होगी। फला तस्मऊ इल्ला हमसा, नहीं कोई आवाज़ आएगी मगर हम्स, आहट को कहते हैं, धीमी आवाज़, जैसे कदमों की धीमी चाल। जानवरों को चलते देखें, ख़ास तौर पर ये जो मवेशी होते हैं ना, तो बड़ा प्यार प्यार से नरम नरम चाल वाले होते हैं, इसलिए भी इनको इनाम कहते हैं, अनाम, नरम चाल वाले। इब्ने अब्बास रज़ी अल्लाह ताला अन्हु कहते हैं, बात किए बग़ैर लब हिलाएंगे। कभी आपने देखा है बहुत खामोशी है ना, फिर लोग सिर्फ होंठों को हिला के अपनी बात समझाते हैं। दुनिया में खूब बोलने वाले, चर्ब जुबानी करने वाले, आज तो बोलेंगे ही नहीं, कुछ भी तो उनकी ज़ुबान पे आएगा ही नहीं, एक चुप लग जाएगी। सोचिए सिर्फ कोई लम्हा, कोई वक्त ऐसा जब आपने कोई ऐसी बात देखी होगी। आपको पता है कि सूर जब पहला फूकेगा तो सब बेहोश हो जाएंगे, और ये जो यौम आइज़ीन है ना, ये क़यामत का दिन होगा। दूसरा सूर आएगा तो सब उठ जाएंगे, जो पहले से कब्रों में थे वो भी, और जो रिसेंटली फौत हुए वो सब भी उठ जाएंगे, तीर की तरह चलने लगेंगे। सूरत असराफ आयत 52 में भी यही बात आती है कि जिस दिन बुलाएगा तुमको बुलाने वाला, चल पड़ेंगे। देखिए जब उस दिन चल पड़ेंगे तो आज चलना क्या मुश्किल है, सिर्फ चंद दिन की तो बातें हैं। अगर आज भी इंसान मान ले तो फिर वहाँ मानना आसान हो जाएगा ना। यौम इज़ी ला तनफ़ौ शफ़ातु इल्ला मन अज़िन लहु रहमान व रदिया लहु कौला, उस दिन सिफारिश कुछ फ़ायदा ना देगी मगर जिसे रहमान इजाज़त देते और इसकी बात सुनना पसंद करे। तीन शरायत बता दी इसमें सिफारिश की, यानी किसी को सिफारिश करने की इजाज़त नहीं होगी, वही करेगा जिसको अल्लाह की तरफ से इजाज़त मिले। फिर दूसरी बात, उसी शख्स के हक में सिफारिश कर सकेगा जिसके हक में सिफारिश अल्लाह को मंजूर होगी। और तीसरे, वो सिर्फ ऐसी बात के लिए सिफारिश करेगा जिसे सुनना अल्लाह पसंद फरमाएंगे। अब ये कौन लोग होंगे, इस पे सवाल किया गया। मन अज़िन लहु रहमान तो हैं जिनकी सिफारिश हो रही है, लेकिन किन की सिफारिश होगी? तो इसके बारे में आता है कि अहले तौहीद, तौहीद वाले, अल्लाह को एक मानने वाले, सिर्फ इन्हीं के बारे में अल्लाह ताला सिफारिश की इजाज़त देगा। और सूरत नजम आयत 26, सूरत अंबिया आयत 28, सबा आयत 23, सूरत नबा आयत 38, और आयतुल कुर्सी में ये चीज़ आप बहुत दफ़ा पढ़ चुके। कोई किसी की सिफारिश नहीं कर सकेगा। अल्लाहु ला इलाहा इल्ला हुवल हय्युल कय्यूम, لا تأخذه سنة ولا نوم له ما في السماوات وما في الأرض من ذا الذي يشفع عنده إلا بإذنه. کون ہے جو اس کے سامنے سفارش کرے؟ انداز کتنا جلال والا ہے، کوئی کرنے والا سفارش ہے کسی کو ضرورت تو پھر آئے سامنے. اسی طرح سورۃ نبا میں آیت 38 میں بھی آتا ہے، لا یتکلمون الا من اذن له الرحمن وقال صوابا، نہیں وہ کلام کریں گے مگر جس کو اجازت دے رحمان، اور وہ سیدھی سیدھی بات کرے گا. اس سے پتہ چلتا ہے کہ سفارش اسی کی ہوگی جس کے لیے اللہ تعالیٰ پسند کریں گے. یعلم ما بین ایدیہم وما خلفہم ولا یحیطون بہ علما، وہ لوگوں کا اگلا پچھلا حال سب کچھ جانتا ہے لیکن دوسرے لوگ اسے نہیں جان سکتے. آیت الکرسی میں اس سے ملتی جلتی بات ہم پڑھ چکے. اس سے پتہ کیا چلتا ہے کہ سفارش کے بارے میں جو عام لوگوں نے عقیدہ بنا رکھا ہے وہ من گھڑت ہے. اللہ تعالیٰ نے پابندیوں کا ذکر کر دیا، لوگوں کے اعمال اور ان کے حالات، جن میں اعمال ہوئے اس کی اللہ کو خبر ہے، کوئی دوسرا جان ہی نہیں سکتا کہ کس نے کون سا عمل کن حالات میں کیا، کس دل سے کیا. آپ دیکھیے کہ ایک شخص ہو کسی افسر کو جا کر کہے کہ جو آپ کا فلاں ماتحت آدمی ہے نا وہ میرا دوست ہے، بس آپ اس کا فلاں قصور معاف کر دیں، تو وہ جواب میں کیا کہے گا؟ کہ آپ واقعی میرے دوست ہیں لیکن یہ شخص جتنے پہلے قصور کر چکا ہے کہ آپ کو اس کی خبر ہے؟ اس کا ریکڈ تو بہت گندا ہے، اب اگر اسے میں معاف کروں گا تو یہ ظلم ہے، نہیں مانے گا نا. اور اگر کوئی کسی کی غلط سفارش کر دے تو وہ خود بھی پکڑا جاتا ہے. اسی لیے تو لوگ حق والوں کی بھی سفارش نہیں کرنا چاہتے کہ کہیں ہم پہ نام نہ آ جائے، ہم نہ پکڑے جائیں. تو کیا قیامت کے دن ہر بندہ سفارش کر سکے گا؟ اسی طرح یاد رکھیے، آخرت میں کوئی یہ سوچ لے کہ ساری زندگی منمانے کام کروں اور وہاں کوئی میری سفارش کر دے گا، یہ نہیں ہوگا، یہ نہیں ہوگا. وہی کرے گا جس کو اللہ حکم دے گا، اسی کی کرے گا جس کے لیے اللہ تعالیٰ پسند کرے گا. ایسا نہیں ہو سکتا کہ کوئی بزرگ وہاں جا کے کہہ دے اللہ تعالیٰ یہ فلاں بڑا خاص بندہ ہے، آپ اس کی سفارش قبول کر لیں، اس کو معاف کر دیں. عموماً دیکھیے کہ لوگ اپنے معبودوں اور پیروں ولیوں سے جو امیدیں لگائے بیٹھتے ہیں، کل کتنی امیدیں ٹوٹنے والی ہیں. ان کو تو پتہ چلے گا اس وقت کہ یہاں تو ان کی چلتی نہیں جن کو ہم سمجھتے تھے کہ یہ ان کی بہت چلتی ہے. عموماً لوگ کہتے ہیں جی وہ بڑے پہنچے میں، اللہ ان کی موڑتا نہیں ہے. کیسے نہیں موڑتا؟ اللہ تعالیٰ کو کیا سمجھا ہوا ہم لوگوں نے؟ اس لیے ہمیشہ ذہن میں رکھنا چاہیے کہ رب جب اس کی نظر دلوں پہ ہے، جو بھی کریں گے اس کو اس کی خبر ہو جائے گی. اگر آج ہمارا یہ عقیدہ ہو جائے نا تو یقین کریں ہمارے سارے مسائل حل ہو جائیں، صرف اپنے رب کے سامنے سچا ہو جائیں. کسی انسان کی نظروں میں بڑا بننے کی ضرورت نہیں، کسی انسان کو کوئی اس طرح کا انداز پیش کرنے کی ضرورت نہیں کہ دیکھو میں تو بہت سچا ہوں. رب کو بتائیے، اس کو دکھائیے، کیونکہ کل قیامت کے دن اس نے کام آنا ہے. لوگوں کے علم چھوٹے، لوگوں کی سوچ چھوٹی، سطحی سوچ. سگی ماں اپنے بچے کے بارے میں 100% پریڈکٹ نہیں کر سکتی، ساتھ رہنے والے شوہر بیوی بی ایک دوسرے کی 100% بات نہیں جان سکتے. یہ اللہ کی ذات ہے جو یعلم ما بین ایدیہم وما خلفہم، نہ صرف یہ کہ انسان کے آج کو جانتا ہے، ماضی کو بھی جانتا ہے اور مستقبل میں کوئی کیا کرے گا اس کو بھی جانتا ہے. اتنے بڑے مالک کے سامنے اس دن گردنیں جھکیں گی. وانت الوجوہ للحی القیوم، سب چہرے اس زندہ و پائیدار ہستی کے سامنے جھک جائیں گے. وقد خاب من حمل ظلما، اور جس نے ظلم کا بوجھ اٹھایا وہ نامراد ہوا، نامراد ہو جائے گا. سب کے چہرے جھکیں گے. انت عین نون واو سے، انمن کہتے ہیں عاجزی اختیار کرنے کو، آنی کہتے ہیں عربی میں اسیر یا قیدی کو. سوچیے خدا نخواستہ کسی کو قید ہوتے ہوئے دیکھا ہو، کیا شکل बनती है और कितनी आजी होती है। कभी आपने टीवी पे देखा हो मुजरिमों को जेलों से अदालतों में लेके जाया जा रहा हो या कुछ इसी किस्म की बातें, तो शक्लें छुपाते हैं। बाज़ लोग टीवी के कैमरों को देख के तो आगे कोई चीज़ रख लेते हैं कि हमारी तस्वीर ना आ जाए अखबारों में। उस दिन लोग इस तरीके से महसूस करेंगे कि आज जिसने जो किया था उसको भुगतना पड़ेगा। अल्लाह करे ये बात ज़िंदगी भर याद रहे। दुनिया में इंसान अपने बुरे अमलों पे माफ़ी मांग ले, उज़र मांग कर ले, वरना कल क़यामत के दिन फिर अल्लाह ताला चेहरों को झुकाएगा और उस वक्त फिर महसूस होगा कि हमने अपनी ज़िंदगी ज़ाया कर दी। वाना तिल वजू, आज दुनिया में तो वजूह नहीं झुके, आज तो सजदों के वक्त में सुज झुकने की तौफीक ना मिली, आज तो अल्लाह के हुक्मों को सुन के सरकश ही करते रहे, सर खिंचते ही रहे, लेकिन उस दिन चेहरे झुक जाएंगे। वक़द ख़ाब मन हमल ज़ुल्मा, ये कितनी बड़ी बात है। जिसने जुल्म का बोझ उठाया वो ना मुराद हुआ। किसने किस पे जुल्म किया? इंसान ने इंसान पे जुल्म किया, इंसान ने जानवर पे जुल्म किया, एक मखलूक ने दूसरी मखलूक पे जुल्म किया, और इंसान ने रब के हक़ में दूसरे को शामिल करके जुल्म किया। शिर्क करने वाला भी जालिम है, थोड़ा करे या ज़्यादा। इसी तरह किसी इंसान के हक़ में कमी करने वाला, इंसानों के हकूक मारने वाला, बंदों पे जुल्म करने वाला। फरमाया ये लोग क्या होंगे? ये जुल्म करने वाले उस दिन नामुराद हो जाएंगे। खाबा खीब उनसे है, खीबतुन कहते हैं नाकाम होने को। जुल्म बहुत बड़े अंधेरे हैं। आगे फिर आ रहा है, व मैयामल मिनस्सालिहाति वहुवा मुमिनुन फला यखाफु ज़ुल्मन वला हज़्मा। और जो शख्स नेक अमल करे और वो मोमिन हो तो उसे बेइंसाफ़ी या हक तलफी का डर ना होगा। उस दिन बचेगा तो वही बचेगा जिसने ईमान लाने के बाद अमल सवाले किए होंगे। क़यामत के दिन आमाल के बदले पाने की दो शरायत हैं इसमें। एक है ईमान बिल ग़ैब के तमाम अज्ज़ा पर ईमान लाना, और दूसरा अमल सवाले, शरीयत की पाबंदियों को मलहूज़ ख़ातिर रख कर किए हुए अमल। रियाकारी ना हो, सुन्नत के मुताबिक हो, बात में एहसान जतला ना दिया जाए, शिर्क करके अपने अमाल को बर्बाद ना किया जाए। ऐसे अमल करने वालों की अल्लाह ताला हक तलफी नहीं करेगा, इनको कोई कमी नहीं होगी। वला यखाफु ज़ुल्मन, कोई जुल्म का उनको डर नहीं होगा, और साथ ही वला हदमा, और ना कमी का। ये जो हज़म होने का लफ्ज़ उर्दू में हम बोलते हैं वो यही लफ्ज़ है। जब खाना खाते हैं तो फिर हम कहते हैं ना कि खाना हज़म हो गया। हज़म होना क्या होता है? नरम चीज़ को कुचलना। खाना खाने के बाद बिल्कुल ख़त्म हो जाता है ना, इसी तरह कहा कि किसी के अमल ख़त्म नहीं होंगे। फ़मैयामल मिसकाल ज़र्रतिन खैरिन यरा, छोटे से छोटी नेकी करोगे वो भी दिखेगी, और छोटे से छोटा गुनाह करोगे वो भी दिखेगा। हज़्म क्या है? कमी। और ज़ुल्म क्या है? बेशी। यानी कमी और बेशी नहीं होगी, जो कोई करेगा उसको वही भुगतना पड़ेगा। सूरत गाशिया आयत 2 में आता है, वजू हुई यौम इज़िन खाशिया आमिलतुन नासिबा। उस दिन कितने ही चेहरे झुके हुए होंगे बग़ैर मेहनत के किए हुए अमल, मेहनतें कर कर के थकने वाले कल क़यामत के दिन झुके हुए चेहरों के साथ होंगे। अल्लाह किसी पर उसकी गलतियों से ज़्यादा गुनाह नहीं डालेगा। सूरत निसा आयत 40 में आता है, इन्नल्लाहा ला यस्लिमु मिस्काल ज़र्रा व इन तको हसनतन युदाइफ़हा व युति मिन लदुन्हु अजरन अज़ीमा। बेशक अल्लाह ताला किसी पर एक ज़र्रा बराबर जुल्म नहीं करेगा, अगर भलाई होगी तो उसको बढ़ा देगा और अपने पास से अजर अज़ीम देगा। अगर सुनते हुए हम सब अपने आप को उस मैदान महशर में महसूस कर लें तो नसीहत लेना आसान हो जाता है। दूसरों को नसीहतें करते करते इंसान बाज़ दफ़ा अपने आप को भूलने लगता है, लेकिन हकीकत यह है कि जुल्म क़यामत के दिन अंधेरों का ज़रिया होगा। صحیح بخاری اور مسلم کی روایت ہے ابن عمر رضی اللہ عنہ سے، اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، الظلم ظلمات یوم القیامہ، ظلم قیامت کے دن کئی اندھیروں کا سبب ہوگا، اس لیے ظلم سے بچنا چاہیے۔ صحیح بخاری ہی کی ایک اور روایت ہے حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے، اللہ کے نبی نے فرمایا، جس شخص نے اپنے مسلمان بھائی پر آبرو ریزی کی یعنی اس کی عزت پر حملہ کیا یا کسی اور صورت میں ظلم کیا ہو تو اسے چاہیے کہ اس دن سے پہلے پہلے اس سے معاف کروا لے، جس دن درہم و دینار نہ ہوں گے بلکہ ظالم سے ظلم کے برابر نیکیاں لے کر مظلوم کو دے دی جائیں گی، اگر اس کے نام اعمال میں کوئی نیکی نہ ہوگی تو مظلوم سے اس پر کیے گئے ظلم کے برابر برائیاں لے کر ظالم کے نام اعمال میں ڈال دی جائیں گی، اللہم لا تجلنا منہم۔ صحیح مسلم کی ایک روایت ہے حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے، اللہ کے نبی صلی اللہ علیہ وسلم کا طریقہ تعلیم بڑا خوبصورت تھا، سوال اٹھاتے تھے، قال اتدرون ما المفلس، ایک دفعہ آپ نے صحابہ کرام سے پوچھا جانتے ہو کہ مفلس کون ہے؟ قالوا المفلس فینا من لا درہم ولا متاعن، صحابہ کرام نے عرض کیا وہ شخص جس کے پاس روپیہ پیسہ اور دنیاوی ساز و سامان نہ ہو اس کو مفلس کہتے ہیں، آپ نے فرمایا نہیں، ان المفلس من امتی، میری امت میں وہ شخص مفلس ہے جو قیامت کے دن نماز روزہ اور زکوٰۃ جیسی عبادات کے ساتھ کسی کو گالی دینے، کسی پر تہمت لگانے، کسی کا مال ہڑپ کرنے، کسی کو ناحق قتل کرنے اور کسی کو ناجائز مارنے جیسے گناہ لے کر آئے گا، پھر اس ظالم کی کچھ نیکیاں ایک مظلوم کو دی جائیں گی اور کچھ دوسرے کو، اگر اس کی نیکیاں لوگوں کے حقوق پورے ہونے سے پہلے ختم ہو گئیں تو پھر لوگوں کے گناہ اور برائیاں ان کے نام اعمال میں ڈال کر اسے جہنم میں پھینک دیا جائے گا۔ انسان تو انسان، جانوروں سے بھی بدلے لیے جائیں گے کیونکہ ظلم برداشت نہیں، دنیا میں بھی ظلم کا وبال آتا ہے، اگر انسان خود کو پیچھے کر لے اور خود معافی مانگ لے اس بندے سے بھی اور اللہ سے بھی یا کسی بھی کے حق میں کمی کی ہے، اگر کسی جانور کے اوپر ظلم کیا ہے تو انسان اس کی اچھی خدمت کر لے، اس کے اس بوجھ کو کم کر دے تو بچ جائے گا، ورنہ قیامت کے دن تو سخت معاملے ہوں گے۔ صحیح مسلم کی روایت میں حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے ہے، قیامت کے دن حق داروں کے حقوق ادا کیے جائیں گے، یہاں تک کہ بے سینگ بکری کو سینگ دار بکری سے بدلہ دلوایا جائے گا اگر اس نے بے سینگ پر ظلم کیا ہوگا۔ ترمذی کی ایک روایت ہے حضرت حذیفہ رضی اللہ عنہ سے، وہ کہتے ہیں کہ رسول اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، تم اما آنا بنو، اما کیسے لکھتے ہیں؟ حمزہ یعنی الف، پھر میم، عین اور ہا، اور میم پہ شد آئے گی، لا تکون اما، اما کہتے ہیں وہ شخص جو اپنے دل میں ٹھان لے کہ جو کچھ نیکی یا برائی لوگ کریں گے بس میں وہی کچھ کروں گا، یعنی دوسروں کو دیکھ کر میں کام کروں گا۔ فرمایا تم اما نہ بنو کہ اس طرح کہو، اگر لوگ نیکی اور انصاف کریں گے تو ہم بھی نیکی اور انصاف کریں گے، اور اگر وہ ظلم اور بدی کریں گے تو پھر ہم بھی ظلم اور بدی کریں گے، بلکہ اپنے آپ کو مستقل مزاج بناؤ کہ اگر لوگ نیکی کریں تو تم بھی نیکی اور بھلائی کرو، اور اگر لوگ برائی اور ظلم و زیادتی کریں تو پھر بھی ظلم نہ کرو۔ اعلی اخلاق اللہ کے نبی صلی اللہ علیہ وسلم نے سکھا دیے۔ ایک آخری روایت بتا کے آگے چلتی ہوں، حضرت معاویہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے، کہتے ہیں کہ ایک مرتبہ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی خدمت میں درخواست لکھ کر بھیجی کہ مجھے اپنی طرف سے ایک خط میں مختصر سی نصیحت لکھ کر ارسال فرمائیں، یعنی آپ دیکھیں کہ اللہ کے نبی کی بیویوں سے لوگ بعد میں فائدہ اٹھانا چاہتے تھے اور ان سے نصیحت لکھواتے تھے۔ ام المومنین نے جواب میں تحریر فرمایا، تجھ پر سلام ہو، میں نے رسول اکرم صلی اللہ علیہ وسلم کو سنا آپ فرماتے تھے، جو شخص اللہ کی رضا و خوشنودی تلاش کرے اور لوگوں کے غیظ و غضب اور ناراضگی کی پرواہ نہ کرے، اللہ تعالیٰ اسے لوگوں کے شر سے بچانے کے لیے کافی ہوتا ہے، اور جو شخص لوگوں کی رضا و خوشنودی کا خواہاں ہو، یعنی اس کی خواہش رکھے، اور اللہ تعالیٰ کے غیظ و غضب اور خفگی کی پرواہ نہ کرے، تو اسے اللہ تعالیٰ لوگوں کے سپرد کر دیتا ہے، تجھ پر سلام ہو۔ یہ ترمذی کی روایت ہے۔ تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ کل قیامت کے دن ایسا نہ ہو کہ ہم اپنے سارے اعمال ٹوٹے پھوٹے جو ہیں وہ دوسروں کو ہی دے دیں، اور وہ لوگ جن کو دنیا میں ہم ایک پیسہ دینا پسند نہ کریں وہ ہماری قیمتی نیکیاں لے جائیں۔ کبھی کوئی نیکی کر رہے ہو نا تو اس وقت ضرور سوچا کریں، ہائے یہ میری اتنی محنت سے کی ہوئی نیکی، اس کا اجر کوئی اور لے جائے، کوئی اپنا لے جائے تو شاید اتنا دکھ نہ ہو، لیکن وہ لے جائے جن کو دنیا میں ہم پسند نہیں کرتے تو سوچئے پھر کتنی حسرت اور ندامت ہوگی۔ اور حقوق کے معاملے میں بھی ظلم نہیں کرنا چاہیے۔ ایک اور روایت سامنے آ گئی، صحیح مسلم کی روایت ہے، آپ نے فرمایا ہر صاحب حق کو اس کا حق دے دو ورنہ قیامت کو دینا پڑے گا۔ ایک اور روایت میں فرمایا ایاکم والظلم فإن الظلم ظلمات یوم القیامہ، ظلم سے بچو اس لیے کہ ظلم قیامت کے دن اندھیروں کا باعث ہوگا۔ اللہ تعالی ہمیں اپنی ذات پہ ظلم کرنے سے بھی بچائے اور دوسرے انسانوں پہ بھی ظلم کرنے سے بچائے۔